अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सर एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा निशो जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेको बैजापुरबाट ठूलो परिमाणको सालको गोलिया बरामद, दाङमा दलीय अखण्ड बन्दै विद्यालय, पार्टीकै लेटर प्याडको प्रयोग।
भेरी अञ्चल अस्पताल नेपालगञ्जले मन्त्रालयको निर्देशन नै टेरेन, ओपिडी 2 बजे बन्द, बिरामी क्लिनिकमा सुर्खेतमा सेवा गराई अनुविज्ञ।
कालीकोट सिमीकोट सडकको 28 किलोमिटर सडक ट्र्याक खुल्यो, बबई सिंचाई आयोजनाको पश्चिमी नहरको मुख्य साइफन उद्घाटन।
र न्याय खोज्दै हिंसा पीडित महिला जाजरकोट सदरमुकाममा, तरुण दल बाँकेका क्षेत्रीय सभापति राणा पुनः प्रहरीको नियन्त्रणमा।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आज खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98-585-877।
अब पश्चिम डायरी विस्तारमा, सुरुमा बैजापुरबाट ठूलो परिमाणको सालको गोलिया बरामदको प्रसङ्ग। बाँकेको राप्तीपारी बैजापुरबाट ठूलो परिमाणको सालको गोलिया बरामद भएको छ। इलाका वन कार्यालय धामपुरको टोलीले विशेष सुराकीको आधारमा बैजापुर गाविस वडा नम्बर 5 वनघुस्री गाउँबाट 12 सालको गोलिया अर्थात् 130.98 क्युफिट बरामद गरेको हो। इलाका वन कार्यालय धामपुरका इन्चार्ज रेन्जर चन्द्र नेपालीका अनुसार शनिबार दिउँसो करिब 4 बजेतिर पुगेको टोलीले स्थानीय बुद्धिराम थारूको नम्बरी आवादी जमिनमा लुकाएर राखिएको गोलिया बरामद गरेको थियो। घटनास्थलमा पुग्दा साना र ठुला गरी 12 सालका गोलिया लुकाएर राखिएको अवस्थामा फेला पर्यो। नेपालीले भन्नुभयो सबै गोलिया अवैध नै हो। वनघुस्री गाउँ नजिकै जङ्गल जोडिएको छ। उक्त गोलिया जङ्गलमा काटेर ढुवानी गरी ल्याइएको हुन सक्ने वन कर्मचारीले आशंका गरेका छन्। नजिकै बागेश्वरी सामुदायिक वन रहेकाले सोही ठाउँमा काटेको हुन सक्ने नेपालीले अनुमान गर्नुभयो। गाउँका सुराकीले वन कर्मचारीलाई दिएको सूचनामा वनघुस्री निवासी टिकाराम थारूले अवैध रूपमा सालको गोलिया लुकाएर राखेको भन्ने कुरा उल्लेख गरिएको छ। उक्त काठ कसको र कुन उद्देश्यले राखिएको हो भन्नेबारे अनुसन्धान भइरहेको रेन्जर नेपालीले बताउनु भएको छ। बरामद भएको काठ इलाका वन कार्यालय धामपुरमा राखिएर अनुसन्धान सुरु गरिएको छ। सद्भाव दैनिकमा खबर छ।
दाङ रामपुर स्थित गङ्गा उच्च माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई लक्षित गर्दै पुस 1 गते 759 अभिभावकको नामावली प्रकाशन गर्यो। उक्त संख्याप्रति असन्तुष्ट जनाउँदै पुस 11 गते विद्यालयमा एउटा पत्र पुग्यो। प्रकाशित अभिभावक सूची अधुरो रहेको भन्दै लेखिएको उक्त पत्र एमाले रामपुर गाउँ कमिटीले पठाएको थियो। पार्टीकै लेटर प्याडमा लेखिएको उक्त पत्रमा प्रकाशित नामावलीमा केही नाम दोहोरिएको र केही नाम छुटेको भन्दै थप 9 जनाको नाम समावेश गर्न दबाव दिएको थियो। 9 जनाको नाम लेखिएको उक्त पत्रमा भनिएको छ, उल्लेखित नामहरू बुझी सार्वजनिक गर्नका लागि दाबी विरोध जानकारी गराइन्छ। पार्टीको दबाव अनुसार विद्यालयले नामावली हेरफेर समेत गरेको स्रोतले बताएको छ। राजनीतिबाट विद्यालयलाई मुक्त गराउने सरकारी नीति रहे पनि सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप झन बढ्दो छ। देवेन्द्र बस्नेतले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
बाँके वनकटुवा छ कि सावित्री बिक, बिरामी आमा विश्व कलीलाई लिएर शुक्रबार दिउँसो 3 बजे भेरी अञ्चल अस्पताल पुग्नुभयो। अस्पतालको ओपिडी कक्ष त्यसअघि नै बन्द भइसकेको थियो। निराश हुँदै उहाँले अस्पतालको गेटमै रहेको एक निजी क्लिनिकमा डाक्टरलाई भेटेर आमाको स्वास्थ्य जाँच गराउनुभयो। अस्पतालभित्र 200 रुपियाँमा उपचार हुनेमा निजी क्लिनिकमा भने 1300 रुपियाँ भन्दा बढी खर्च लागेको उहाँले सुनाउनुभयो। नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मध्यपश्चिम तथा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट बिरामी आउने गर्छन्। अस्पतालले इमर्जेन्सी बाहेक अन्य सेवा बिहान 10 देखि 2 बजे मात्र दिदी आएको छ। 5 बजेसम्म ओपिडी सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशन कार्यान्वयन नहुँदा भेरी अञ्चल अस्पतालको ओपिडी 2 बजे नै बन्द हुन्छ, जसले गर्दा बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य भएका छन्। यसैबीच मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार ओपिडी सेवा 4 बजेसम्म सञ्चालनमा ल्याएको छ, तर सेवाग्राहीलाई सोबारे जानकारी नहुँदा 2 बजे नै ओपिडी खाली हुन्छ। यो सुर्खेतको मात्रै होइन, मध्यपश्चिम क्षेत्रकै क्षेत्रीय अस्पताल हो। अस्पतालका मेडिकल रेकर्डर विनोद बस्नेतले भन्नुभयो, तैपनि ओपिडी सेवा लिने सेवाग्राही आउँदैनन्। ओपिडी सेवा लम्बाइए पनि सेवा प्रभावबारे जानकारी नहुँदा प्रभावकारी नभएको उहाँले बताउनुभयो। सुर्खेतमा 1 क्षेत्रीय 47 स्वास्थ्य चौकी र 3 प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओली र नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
कर्णाली करिडोर अन्तर्गत कालीकोट सिमीकोट सडक खण्डको 28 किलोमिटर ट्र्याक खुलेको छ। उक्त सडक खण्डको 4 ठाउँमा चट्टान फोर्ने काम सकिएपछि सडकमा गाडी गुड्ने दावी गरिएको छ। 6 मिटर फराकिलो उक्त सडकको जिम्मा सेनालाई दिइएको छ। सेनाले यसै आर्थिक वर्षभित्र सडकमा गाडी गुड्न सक्ने गरी काम भइरहेको जनाएको छ। बाँदुको झङ्गोलासम्म ट्र्याक खोलिसकिएको हो। कर्णाली नदीको तिरैतिर निर्माण भइरहेको सडकले स्थानीय बासिन्दा हर्षित भएका छन्। हाल कालीकोट बाजुरा खण्डका 5 ठाउँमा सेनाको प्राविधिक टोली चट्टान फोर्न व्यस्त रहेको छ। कालीकोटको शिलाजित पहरा, बाजुराको गोत्रेस्थित लैफु, जगन्नाथको भुकाखोला, बाँदुको काला पहराको चट्टान फोर्न महिनौ अघिदेखि विस्फोटको काम चलिरहेको छ। सेनाले निजी क्षेत्रका ठेकेदारलाई समेत परिचालन गरिरहेको जनाएको छ। चट्टान रहेका ठाउँको अवरोध चाँडै खुला रहने सेनाले बताएको छ। कान्तिपुर दैनिकमा अर्जुन शाहले बाजुराबाट यो खबर लेख्नु भएको छ।
नेपाल तरुण दल बाँके क्षेत्र नम्बर 1 का क्षेत्रीय सभापति दिग्विजय जङ राणालाई कोलपुर प्रहरीले पुनः पक्राउ गरेको छ। नियतवश फसाउनलाई पक्राउ गरिएको भन्दै तरुण दल बाँकेले विरोध स्वरूप हिजो साँझ कोलपुरमा 1 घन्टा चक्का जाम गरेको छ भने आज बाँके बन्दको समेत आह्वान गरेको जनाइएको छ। युवा सङ्घका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरिएको घटनासँग जोडेर अनुसन्धानका लागि भन्दै प्रहरीले हिजो पुनः राणालाई पक्राउ गरेको हो। यसअघि पनि अनुसन्धानका लागि भन्दै राणा लगायतलाई नियन्त्रणमा लिएर छोडेको थियो। इलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख प्रहरी नायब उपेक्षक सुरेश काफ्रेले राणालाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ। आजको पत्र पत्रिकाहरूमा खबर छापिएको छ।
जाजरकोट ढिमे छ सिमलगाउँकी 33 वर्षीय जुवाला सिंह घरेलु हिंसाबाट मुक्ति पाउन न्याय खोज्दै सदरमुकाम खलङ्गा पुग्नु भएको छ। पति दीपकको कुटपिट तथा यातनाबाट पीडित बन्नुभएकी उहाँ न्याय पाऊ भनी सदरमुकाम स्थित विभिन्न संघ संस्थालाई गुहारी रहनु भएको छ। पतिले 4 वर्ष यता नियमित शारीरिक तथा मानसिक यातना दिन थालेपछि उहाँ भौतारिँदै हिँड्नु भएको हो। 4 सन्तानको आमा उहाँ यति बेला बेसहारा बन्नु भएको छ। उहाँका काखमा काखी छोरी मात्र हुनुहुन्छ। पतिले दैनिक मदिरा सेवन गरेर कुटपिट गरेपछि हिंसा सहन नसकी न्यायका लागि सदरमुकाम आएको जुवालाले बताउनु भएको छ। न्याय खोज्दैछन् त्यहाँका हिंसा पीडित महिला। कान्तिपुर दैनिकमा खबर छ।
पश्चिम डायरीमा च्याउ किसानलाई बजारको चिन्ता।
कुनै दिनमा एकदम बेसरी च्याउ निस्क्यो भने हामीलाई बेच्न गाह्रो हुन्छ। अब 3-4 जना व्यापारीहरू आउनुहुन्छ अनि उहाँहरू पनि लगेर भ्याइन्न।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने हैन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला। अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको। त्यसो पो
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टु पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बिचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्नेसम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
खाँदा पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नुको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घण्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा।
एक्सरे, भिडियो एक्सरे, 24 घण्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलइडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काइबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक। सम्पर्क नम्बर 081-520-615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णा सर एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर, अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सरकारले अनुदान र प्राविधिक सहयोग गर्न थालेपछि बाँकेमा व्यावसायिक च्याउ खेती गर्नेको संख्या हत्तै बढेको छ। व्यक्तिगत तथा समूह मार्फत च्याउ खेती गर्नेमा महिलाको संख्या धेरै छ। बाँकेमा दैनिक 10 क्विन्टल च्याउ अहिले उत्पादन भइरहेको छ, तर सहज व्यापार नहुँदा किसान चिन्तामा छन्। खगेन्द्र दाहालको रिपोर्ट।
च्याउ गर्न लागेको एक वर्ष भइसक्यो। अहिले यसचोटि अब दोस्रो उमा हाल्दैछौँ, आम्दानी पनि पायौँ, अहिले पनि अब हालिरहेछौँ, राम्रो व्यवसाय गर्दैछौँ। अब पहिला त अब त्यही हो, श्रीमानहरू विदेश जानुहुन्थ्यो, अब मैले हामी दिदी बहिनीहरूको लागि खर्च केही हुन्थेन, त्यत्तिकै वायत बसेर अब छलफल गर्ने यताउता डुल्ने हुन्थ्यो। अब च्याउ खेती लाएबाट अब हामीहरू सबै एकमुष्ट छौँ, अलिअलि आफूलाई आम्दानी खर्च पनि आउँछ।
बाँके सीतापुर गाविस वडा नम्बर 1 सिगाउँका दिलकुमारी सुनार च्याउ उत्पादन गर्न थालेपछि समयको सदुपयोगका साथै आम्दानी पनि हुन थालेको बताउँदै पछिल्लो समय महिलाहरू व्यक्तिगत तथा समूहगत रूपमा च्याउ खेती गरेर आम्दानी जुटाइरहेका छन्। तर च्याउका लागि उचित बजार नहुँदा समस्या भएको च्याउ उत्पादक किसान सीता थापा बताउनुहुन्छ।
बजार भाउ अलिकति मिलाइदिनु पर्यो, हाम्रो अलि च्याउ बढी निस्केको बेला अलि समस्या पर्छ। 80-90 किलो निस्किन्छ एकचोटिमा, त अब एकजना ग्राहक बनाएसम्म फाटोफुटो लगिनुहुन्छ, नत्र अलि यस्तो समस्या नहुने जतिकै बजार अलि बजार भाउ भइदिएर राम्रो हुन्थ्यो, अलि नबिग्रियोस् भनेर बिक्री गर्नलाई समस्या भयो। अलि बजार भाउ अलि झट्टै च्याउको अलिकति बजार भाउ देखेन, अलि
च्याउको बजार भाउ नतोकिँदा पनि कृषकहरूलाई समस्या छ। कहिलेकाहीँ व्यापारीहरू घरमै च्याउ किन्न आउँछन्, तर अधिकांश समयमा च्याउ बिक्री नभएर कुहिने गरेको बताउनुहुन्छ च्याउ उत्पादक कृषक कृष्णा कुमारी चौधरी।
आफ्नो घर खर्च चलिरहेछ, अलिअलि आम्दानी आइरहेछ, आफ्नो छोराछोरीलाई कापी कलमहरू किन्ने अनि समूहमा बचत गर्ने, आफ्नो घर खर्च सामान्य सोरा साबुन अनि चिनीहरू किन्नुपर्ने दैनिक खर्चहरू चलिरहेछ। समस्या भनेपछि एकदम कुनै दिनमा एकदम बेसरी च्याउ निस्क्यो भने हामीलाई बेच्न गाह्रो हुन्छ। अब 3-4 व्यापारीहरू आउनुहुन्छ अनि उहाँहरू पनि लगेर भ्याइन्न, नभ्याएपछि अनि फेरि त्यही समस्या, अब कुहिने समस्या हुन्छ।
च्याउ उत्पादन गर्न कुनै समस्या कृषकहरूमा छैन, तर बिक्री गर्न नै समस्या बनेको छ। स्थानीय अर्का कृषक जमुना सुनार।
हामीहरू बिजी भयौँ, घर पनि बिजी, यहाँ आएर पनि बिजी, अनि दिदी बहिनीहरूसँग बोल्ने हाँस्ने भएर बिजी भयौँ, काम पनि गऱ्यौँ, हामीलाई समस्या त्यही च्याउ बिक्री नहुने हो, अरू त सबै ठिकै छ।
बाँकेमा च्याउ खेतीमा कृषकहरूको आकर्षण थपिँदै गएको छ। बाँकेको सीतापुर, नौबस्ता, कुहुलपुर र बनकटुवा गाविस च्याउ खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन थालेका छन्। तर बजारीकरणको समस्या हुँदा कृषकहरूको च्याउले राम्रो बजार पाउन सकेको छैन। त्यसैले पनि सरकारले च्याउको बजारीकरणका लागि योजनाबद्ध तरिकाले काम गर्न जरुरी छ।
मध्य तथा सुदूरपश्चिमका उच्च लेकाली भेगमा हिमपात भएको छ। एक सातादेखि हिमपात नरोकिँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ। हिमपातपछि अत्याधिक चिसो बढ्दा मानिस घर बाहिर निस्कन नसक्ने अवस्था रहेको जिल्ला स्थित संवाददाताहरूले जनाएका छन्। चिसोका कारण पशु चौपाय समेत गोठमै हुलिएका छन्। चिसो बढीसँगै लेकाली भेगका विद्यालय समेत बन्द रहेको बताइएको छ। हिमपातका कारण अत्याधिक चिसो बढेपछि रुकुमको पूर्वी क्षेत्रका सामुदायिक विद्यालय बन्द गरिएका छन्। अत्याधिक चिसो बढेपछि यहाँका विद्यालय एक सातादेखि बन्द रहेका हुन्। आजको नागरिक पश्चिमेलीमा पश्चिमेली ब्युरोले खबर छापेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको पाताभार गाविसको वडा नम्बर 4 राजीपुर, वडा नम्बर 7 सरखोला भटेरा र वडा नम्बर 3 श्रीलङ्का टापुमा जङ्गली हात्तीले 40 घर भत्काएको छ। गत मङ्सिर 28 लगातार पाताभार क्षेत्रका विभिन्न मध्यवर्ती सामुदायिक वन आसपासमा देखिएका जङ्गली हात्ती रातिमा गाउँमा प्रवेश गरी 40 घर भत्काएको र नोक्सान गरेको हो। जङ्गली हात्तीको समूहले बिहानै गाउँमा पस्दा हात्तीले किच्दा एकजना महिलाको समेत ज्यान गइसकेको छ भने दुईजना घाइते भएका थिए। गाउँमा पसेका जङ्गली हात्तीले अहिले पनि त्यहाँ वितण्ड मचाइरहेका छन्, स्थानीय त्रासमा छन्। आजको दैनिक नेपालगञ्जमा भावुक योगीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा कसरी बन्ला निर्वाचनको वातावरण?
स्थानीय निर्वाचन हुनु एकदम जरुरी पनि छ, यसलाई छिटो भन्दा छिटो होइन कानुनहरू बनाउनु पर्यो।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाऊ, स्वस्थ रहौ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार 5 बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्गानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
यहाँहरूलाई तपाईँलाई च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 9862123 9862123।
आजको यो बैठकबाट नयाँ समिति पनि चयन हुँदैछ।
अहिलेको समितिमा हामी अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, दलित, पछाडि परेको सबै समुदायको सहभागिता हुनुपर्छ है अध्यक्षज्यू। पहिलेको जस्तै अरू समुदाय छुट्नु हुँदैन है।
सबै समुदायका मानिस बैठकमा पनि आउनु पर्यो नि। बैठकमा नआउने अनि पद मात्रै खोजेर हुन्छ
के? उनीहरूलाई हामीले बैठक हुँदैछ भनेर जानकारी दिएका थियौँ। यस्ता बजेट विकासमा आउने कार्यक्रम त टाटा बाठाहरूले मात्र थाहा पाउँछन्। सोझालाई कहाँ कहिले के कार्यक्रम भयो भन्ने कुरा नि थाहा हुँदैन। त्यसैमाथि उनीहरूलाई अवसर दिनु पर्यो नि, होइन र?
धेरै जान्ने नबनाऊ, हामीले उनीहरूलाई बोलाएकै हुँ, आएनन् त के गरौँ?
आएर पनि कुरा सुनाउन नपाएपछि र उनीहरूका कुरा नसुनेपछि किन आउनु त?
होइन, तिमीलाई किन जान्ने बन्नु पर्यो? हँ, सबैको ठेक्का तिमीले मात्र लिएका छौ र?
यो ठेक्का र जान्ने सुन्नेको कुरा होइन अध्यक्षज्यू। हाम्रा हरेक विकासका कार्यक्रमहरूमा सबै समुदायको सहभागिता भएन भने र आफ्नो कुरा राख्न पाइएन भने सरकारबाट पाइने विविध अवसरहरू गुम्न सक्छन्। त्यसैले कुनै अवसर पनि गुमाउन नपरोस् भनेर सबैको हित हुने देखेर मैले यस्तो भनेको हो। त्यसमाथि सबै समुदायको अर्थपूर्ण सहभागितामा कार्यक्रम गर्न सकियो भने दिगो हुन्छ र हामीले पनि अपनत्व महसुस गर्न सक्छौँ।
स्थानीय स्तरमा गठन गरिने सबै खाले समूहहरूमा विविध जाति, क्षेत्र, वर्ग र समुदायको सहभागिता गराउँ। सबैको कुरा सुन्ने, सुनाउने र निर्णयमा पुग्ने वातावरण बनाऊ। सबैको समान अधिकार दिउँ। शान्त सुन्दर समाजको निर्माण गरौँ। राष्ट्रिय मानवाधिकार आयोग, क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
वाउ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 9814455221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5812।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगले प्रतिवेदन बुझाएसँगै निर्वाचनको वातावरण केही बनेको आकलन गर्न सकिन्छ, तर दलीय विमति जारी रहेकाले निर्वाचनको अन्यलता भन्ने हट्न सकेको छैन। सुनौ सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज।
सुशील कुमार बस्ने होला जस्तो छैन अहिले, होइन, त्यस्तो अब राजनीतिक अब अस्थिरता छ अहिले पनि। त्यही प्रतिवेदन बुझा अनुसार हुन्छ कि भन्ने आश गरौँ। अब त्यो त स्योर, त्यस्तो त अब सबै कुरा उ त छैन, होइन, हुनु पनि जरुरी हो एकदम।
रोहित श्रेष्ठ। अब दलहरू बिच सहमति त हुनै पर्ने आवश्यक देखिन्छ। अब यहाँको जनस्तरका मान्छेहरूलाई केन्द्रसम्म कुनै पनि विषय वस्तु पुर्याउन अथवा केही भन्नु अलिकता अप्ठ्यारो पर्ने हुन्छ, र स्थानीय मान्छे कोही निर्वाचित हुन्छ भनेपछि कानुन बनाउनु त जरुरी छ।
म नवराज जोशी। दलहरू बिच अन्डरस्ट्यान्डिङ मिल्नु पर्यो, होइन, सीमाङ्कन रेखाङ्कनका कुराहरू आइरहेछन् फेरि, यसले गर्दाखेरि पनि अब मिल्ने त कुरै छैन। अब जनचेतनामूलक कार्यक्रमहरू हरेक कार्यक्रमको लागि स्थानीय निकाय हुनु जरुरी छ।
कल्पना डाङ्गी। अब स्थानीय चुनाव हुनुपर्छ, अब वडा वडामा अब देशको विकास गर्नु पर्यो, अब पर्यो सबैको, यसको लागि पनि गर्नु जरुरी छ लाग्छ मलाई।
मेरो रामबाल खत्री हो। यो एकदम अहिलेको सान्दर्भिक विषय हो, एकदम आवश्यकता पनि छ। यो स्थानीय निर्वाचन हुन एकदम जरुरी पनि छ। यसलाई छिटो भन्दा छिटो होइन यो कानुनहरू बनाउनु पर्यो। सबभन्दा अब राजनीतिक दलहरूसँग सहमतिहरू हुनु पर्यो।
जुम्लाको चन्द्रनाथ मन्दिरबाट बहुमूल्य मूर्ति चोरीपछि अनुसन्धानमा लागेको केन्द्रीय अपराध अनुसन्धान ब्युरोले फरार अभियुक्त र अवैध हतियार फेला पार्न थालेको छ। मङ्सिर अन्तिम साता जुम्ला गर्ज्याङकोट थामबाडाका वेदनराज थापालाई काठमाडौँबाट नियन्त्रणमा लिएको छ। गत मङ्सिर 11 भएको मूर्ति चोरीबारे अनुसन्धानका क्रममा ब्युरोले उनलाई पक्राउ पार्न सफल भएको बताइएको छ। ब्युरोका अनुसार हिमाली क्षेत्रमा लुटपाटमा संलग्न समूहका नाइके वेदनराज हत्या तथा तीन डकैती घटनाका फरार अभियुक्त हुन्। ब्युरो टोलीले विदनराजले दिएको सूचनाका आधारमा आधा दर्जन शौचालित हतियार, गोली र विस्फोटक पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार थापाको कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद र हात हतियार खरखजना मुद्दामा 5 वर्ष कैदको फैसला भइसकेको छ। प्रशासन कार्यालय जुम्लाबाट वारेन्ट जारी भएका फरार अभियुक्त थापा विरुद्ध डोल्पामा डकैती मुद्दामा खोजतलास भइरहेको थियो। नागरिक दैनिकमा डिबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ।
विद्युतको लापरवाहीका कारण बाँके बागेश्वरी सात पार्वतीपुरका बासिन्दा आन्दोलित भएका छन्। विद्युतको लापरवाहीले स्विच अफ हुँदा समेत इलेक्ट्रोनिक्स उपकरणहरू आफै सञ्चालित हुँदा समस्या भएको स्थानीयवासीले बताए। पटक पटक समस्याका बारेमा विद्युत कार्यालयमा जानकारी गराउँदा समेत समाधानका लागि कुनै पहल गरिएन। खजुरास्थित विद्युतको नुलाइट शाखा घेराउ गर्न पुगेका स्थानीयवासीले भने कि समस्या समाधान गर कि सेवा बन्द गरिदेऊ।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं सिंचाई मन्त्री दीपक गिरीले बर्दियाको बबई सिंचाई आयोजनाको पश्चिमी नहरको मुख्य साइफन उद्घाटन गर्नुभएको छ। 2071 बाढीले भत्काएपछि बबई नगरपालिका 6 वर्गदामा पुननिर्माण गरिएको मुख्य साइफन उद्घाटन गर्दै बबई सिंचाई आयोजनाको कार्य द्रुत गतिमा अघि बढाई काम छिटो छरितो रूपमा सक्न उहाँले निर्देशन समेत दिनुभयो। साथै मन्त्री गिरीले बबई सिंचाई आयोजनाको स्थलगत अनुगमनका साथै बबई नदीले कटान गरेको बग्नाहा सानोश्री लगायतका क्षेत्रहरूको निरीक्षण समेत गर्नुभएको थियो। आजको नेपालगञ्ज दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। 20 वर्ष मुनिको विवाहलाई बाल विवाह मानिन्छ। कानुन वर्जित यो कार्य धार्मिक तथा परम्पराका नाममा अझै कायमै छ। बाल विवाह कसरी रोक्न सकेला? नेपालगञ्जका शङ्कर शाहको विचार।
यो सङ्घर्ष नै गरेर रोक्नुपर्छ। समाजलाई अगाडि बढाएर जागरुक गरेर नै यसलाई गर्न सकिन्छ। बाल विवाहलाई मेन शिक्षामा अगाडि जोड दिनुपर्छ। गार्जेनहरूले बच्चाहरूलाई पढाउनु पर्यो, बच्चाहरूलाई अगाडि पढाएर उसपछि उसलाई मेन शिक्षित गर्नु पर्यो। त्यस कारणले नै बाल विवाह रोक्न सकिन्छ। अभिभावकको धेरै नै ठुलो महत्त्वपूर्ण भूमिका हुँदो रहेछ। हेर विचार राख्नुपर्छ कि बच्चा, मेरो बच्चा कहाँ गइरहेको छ, कुन अवस्थामा छ, के चलाइरहेको छ, कुन उसमा छ, कुन इन्टरटेन गरिरहेको छ, पढिरहेको छ कि छैन, त्यसले कुन गलत बाटो त अप्नाएको छैन, त्यस्तो अवस्थामा कमसेकम गार्जेनहरूले त्यो हेरिदिनुपर्नेछ। सानै उमेरमा थाहा हुँदैन, तिनीहरूलाई अर्कोसँग इन्डिया भागेर जान्छन्, त्यहाँ इन्डियामा लगेर बेचिदिन्छन्। संस्थाहरूले जागरुक हुनैपर्छ। जुन बाल कल्याण सङ्घको छन् या कुनै पनि संस्था छ यो बाल विवाह रोक्ने, त्यसलाई जसरी पनि प्रयास गरेर गाउँ गाउँमा गएर, उसपछि बजारमा गएर, सहरमा गएर, जहाँ अशिक्षितहरू छन् त्यहाँ गएर यसलाई जागरुक गराएर कसरी गर्नुपर्छ, एउटा कुनै प्रोग्राम गरेर हुन्छ कि यसलाई बच्चाहरूलाई जागरुक जानकारी दिनुपर्छ। स्कुलमा गएर एउटा त्यो गर्नुपर्छ। बाल विवाहमा पर्ने असरहरू जानकारी दिनुपर्छ, त मात्र रोकिन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको बैजापुरबाट ठूलो परिमाणको सालको गोलिया बरामद। दाङमा दलीय खण्डा बन्दै विद्यालय, पार्टीकै लेटर प्याडको प्रयोग।
भेरी अञ्चल अस्पताल नेपालगञ्जले मन्त्रालयको निर्देशन नै टेरेन, ओपिडी 2 बजे बन्द। बिरामी क्लिनिकमा सुर्खेतमा सेवा गराए अनुविज्ञ।
कालीकोट सिमीकोट सडकको 28 किलोमिटर सडक ट्र्याक खुल्यो। बबई सिंचाई आयोजनाको पश्चिमी नहरको मुख्य साइफन उद्घाटन।
र न्याय खोज्दै हिंसा पीडित महिला जाजरकोट सदरमुकाममा। तरुण दल बाँकेका क्षेत्रीय सभापति राणा पुनः प्रहरीको नियन्त्रण।
पश्चिम डायरी krishnasarefm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौँ। आज पौष 24 गते आइतबार, जनवरी 8 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।